यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सहमति र सहकार्यका साथ अघि बढ्दै जनताका लागि परिणाम दिने गरी काममा लाग्न प्रदेश सरकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्रको सुधारका लागि 14 बुँदे प्राथमिकता सार्वजनिक। साथै प्रदेशमा मुटु रोगको उपचार सेवाको विस्तार, काठमाडौँमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्रको स्थापना गर्ने लगायतका योजना। मनसूनजन्य विपदबाट कम क्षति हुने गरी पूर्व तयारीको काम भइरहेको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिलाई जानकारी। र गाजा क्षेत्रबाट हालसम्म 75,000 भन्दा बढ़ी मानिस विस्थापित भएको राष्ट्रसंघको भनाई।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी। नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित मन्त्रीहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिनुभयो। उहाँले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ, तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ खाना खुवाउने प्रबन्ध गर्न सुझाव दिनुभयो। अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्नुहुँदै उहाँले एमाले र कंग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ भन्ने प्रश्न गर्नुभयो। प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरू सञ्चालन भएकाले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने विषयलाई ध्यान दिन पनि आग्रह गर्नुभयो। मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रूपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल भारत बीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्नुहुँदै सचिव मिश्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा भारतीय विदेश सचिव मिश्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भारतीय विदेश सचिव मिश्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा द्विपक्षीय हित, मित्रवत सम्बन्धलाई अझै मजबूत बनाउने बारेमा छलफल भएको छ। विदेश सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि 14 बुँदे प्राथमिकता सार्वजनिक गर्नुभएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले वर्तमान परिवर्तन गर्न चाहनेले मिहिन ढंगले छलफल गरेर कार्यक्रम सार्वजनिक गरिएको र स्रोतको सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताउनुभयो। मन्त्री पौडेलले सार्वजनिक गर्नुभएको कार्यक्रममा अस्पतालको सेवा स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने र नागरिकको स्वास्थ्य सुधार सम्मका विषय समेटिएको छ। मन्त्री पौडेलले संघीय अस्पतालहरूमा बेड भन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना रहेको बताउनुभयो। उहाँले संघीय अस्पतालमा दुवै शिफ्टमा थालिएको सेवालाई अझ प्रभावकारी गर्न इन्सेन्टिभको व्यवस्था गरिने उल्लेख गर्नुभयो। मन्त्री पौडेलले राजधानी काठमाडौँमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापनाका लागि पहल गर्ने र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई 500 शैयामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँले शुल्क तिर्न नसक्ने गरीब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक एन्जियोप्लास्टी र मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मार्फत निशुल्क सेवा दिने र सातवटै प्रदेशमा अंग प्रत्यारोपणको सेवा समेत विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पौडेलले औषधिको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढ़ी मूल्य लिइएका औषधिको मूल्य घटाउन आवश्यक कदम चाल्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले मनसून जन्य विपदबाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्व तयारीको नतिजा भएको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा बाढ़ी पहिरो लगायतका मनसून जन्य घटना एवं विपद व्यवस्थापन सम्बन्धमा भएका काम कार्यवाही तथा भावी कार्ययोजनाका विषयमा भएको छलफलमा गृहमन्त्री लेखकले आगामी डेढ़ महिना अझै मनसून बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृह कार्य गरी पूर्व तयारी गरिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब 5 करोड़ रूपियाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिनुभयो। गृहमन्त्री लेखकले थप 17 करोड़ रूपियाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको बताउनुभयो। बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेश भइसकेको र प्राप्त भएका सुझाव अनुसार मन्त्रालयले काम कार्यवाही थाल्ने बताउनुभयो। बैठकमा सांसदहरूले गृहमन्त्री लेखकलाई सड़क असुरक्षित भएका विकासको ढाँचा परिवर्तन गर्नुपर्ने विपदबाट पीड़ितलाई राहतमा ढिलाइ नगर्न क्षति न्यूनीकरणमा र उद्धार तथा राहतमा ध्यान दिन पूर्व तयारीलाई प्राथमिकता दिन चाडपर्वका बेला यातायात सेवा व्यवस्थित गर्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आआफ्नो संशोधन प्रस्तुत गर्नु भएको छ। समितिको आज बसेको बैठकमा ऐनमाथि संशोधनकर्ता सांसदहरू अर्जुन नरसिंह केसी, रंजु कुमारी झा, रोशन कार्की, प्रेम सुवाल, सोविता गौतम लगायतले भ्रष्टाचारको कसूरमा दोषीलाई दिइने कैद सजाएर जरिवाना बढ़ाउन संशोधन प्रस्ताव गर्नुभयो। बैठकमा सांसदहरूले एकपटक भ्रष्टाचार ठहरिएको व्यक्ति सधैँको भ्रष्टाचारी हुने गरी कानूनी व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने, भ्रष्टाचारमा 1 करोड़ भन्दा माथिको जरिवाना तोकिनुपर्ने लगायत संशोधन पेश गर्नुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न समितिमा छलफल भइरहेको ऐन महत्वपूर्ण हुने बताउनुभयो। भ्रष्टाचार जस्तो अपराधमा कसैलाई उन्मुक्ति दिन नहुने विषयमा सबैजनाको एकमत रहेकाले भ्रष्टाचार निवारण ऐन चाँडै संसदमा लगिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो। समितिका सभापति रामहरि खतिवड़ाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गरेपछि भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने जानकारी दिनुभयो। सांसदहरूले प्रेस काउन्सिल नेपालका अध्यक्ष र सदस्यका लागि पनि आचार संहिताको आवश्यकता उल्याउनु भएको छ। राष्ट्रिय सभा विधान व्यवस्थापन समितिको आजको बैठकमा मीडिया काउन्सिल विधेयक 2080 दफावार छलफलमा सांसदहरूले काउन्सिलले पत्रकार र आम संचार माध्यमका लागि आचार संहिता बनाए जस्तै विधेयकमै अध्यक्ष र संचालक समिति सदस्यका लागि पनि आचार संहिताको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै डाक्टर वेदुराम भूषालले काउन्सिलको शून्यमनका लागि पनि आचार संहिता बनाउनुपर्ने बताउनुभयो। समिति सदस्य घनश्याम रिजालले विधेयकमा काउन्सिल अध्यक्ष वा सदस्यलाई कार्यक्षमताको अभावका कारण हटाउनुपर्ने भन्ने व्यवस्थालाई स्पष्ट हुने गरी संशोधन गर्नुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले तारागाउँ विकास समितिसँग रहेको चल अचल सम्पत्ति संचालन तथा प्रयोगको स्पष्ट योजना समिति समक्ष यथाशीघ्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल बीच भएको सम्झौतालाई समयानुकूल संशोधन मार्फत देशको हितमा हुने गरी कार्ययोजना बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले विक्रम सम्बत 2050 सालदेखि नै भाडा पुनर्लेखनको समस्या देखिएको र अनियमित तरिकाले होटल सञ्चालन गरेको जस्ता गुनासा आएको भन्दै समितिले वृहत छलफल गरी ठोस समाधान खोजिनुपर्ने धारणा राख्नु भएको थियो। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले आज पनि 11 विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्नु भएको छ। बैठकमा केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाउने रहेको बताउनुभयो। उहाँले दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधन लगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावना अनुसार कार्यान्वयनमा लैजान सक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिने बताउनुभयो। नेता कोइरालाले व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गर्नुभयो। यस्तै बैठकमा केन्द्रीय सदस्यहरू अर्जुन नरसिंह केसी, डाक्टर नारायण खड्का, आनन्द प्रसाद ढुङ्गाना लगायत 30 आफ्नो धारणा राख्नु भएको थियो। केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान 11 पुनः बस्नेछ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले आर्थिक सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवस 2024 अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ़न आग्रह गर्नुभयो। विगतको भन्दा केही परिवर्तन भएन भन्नुभन्दा पनि पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्छ भन्नुहुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा विकास भएको उल्लेख गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भिजन 2025 बारेमा आवश्यक छलफल गरेर काम गर्ने तथा भदौ महिनाभित्रै राष्ट्रिय युवा नीति जारी हुने गरी मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो। विकृति र विसंगति अन्त्य गर्ने गरी डिजिटल प्रविधिलाई उपयोग गर्न उहाँले आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले युवावर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनु भएको छ। राजधानीको मच्छेगाउँमा आयोजित एक कार्यक्रममा मन्त्री गुरूङले युवाको सिप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो। शिक्षा हस्तक्षेपबाट मुक्त राख्ने र विद्यालयदेखि विश्वविद्यालयसम्मको पठन पाठन, परीक्षा लगायत काम क्यालेण्डर अनुसार तोकिएको समयमा हुने वातावरण बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। मन्त्री गुरूङले संसदमा पहिलो र दोस्रो ठूलो दल मिलेर बनेको गठबन्धनले राजनीतिक स्थिरताका साथै शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा सरकार अघि बढ़ेको बताउनु भएको छ। उहाँले जग्गा भोक्सलन गरे पनि धनी पूर्जा नहुनेलाई सरकारले जग्गा मालिक बनाउने अभियानमा रहेको बताउनुभयो। चापाको गौरादह 4 र 5 जग्गा दर्ता समितिको शुभारम्भ कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासका समस्यालाई समाधान गर्दै लैजाने बताउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाद्वारा लिखित कथा संग्रहको आज विमोचन गर्नुहुँदै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभयो। संविधान संशोधन गर्दा संविधानको मर्मलाई भने बिर्सन नहुने र सबै दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा डाक्टर कोइरालाले जोड़ दिनुभयो। नेकपा एकीकृत समाजवादीको पदाधिकारी छनौट केन्द्रीय कमिटिको पूर्ण बैठकले गर्ने भएको छ। पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल क्षेत्र र सन्तुलन मिलाएर केन्द्रीय कमिटिको पूर्ण बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो। पार्टीको केन्द्रीय कमिटिको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने भएको केन्द्रीय सदस्य पाण्डेले बताउनुभयो। बाढ़ी पहिरोका कारण बागलुङको बडीगाडमा 50 परिवार विस्थापित भएका छन्। बडीगाड गाउँपालिका नौको नयाँ बस्ती र वडा नम्बर 10 आरूपाता पातले क्लाव सिंह खोर सलेनधारा लगायतका बस्तीका 50 परिवार विस्थापित भएका हुन्। त्यहाँ यस वर्ष पहिरोमा परि 11 जनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक स्थलमा व्यवस्थापन गरिरहेको बडीगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। सल्लेरी च्यालसा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक 43 वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुबेर खापुङका अनुसार हिजो दिउँसो विद्युत तार आसपासको रूख विरूवा काँडछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो। गोर्खामा आजसम्म 73 जनामा डेंगूको संक्रमण देखिएको छ। डेंगूको संक्रमण देखिएपछि डेंगू रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई स्थानीय स्तरसम्म पुर्याउने प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरूबीच समन्वयात्मक बैठकले निर्णय गरेको छ। चितवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले संघीय सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको बताउनुभयो। कञ्चनपुरमा धान खेतीमा रोग किराको प्रकोप बढ़दै गएको छ। रोपेको 1 महिना पुग्नै लाग्दा धानमा खैरा रोगसँगै गवारो र पात बेरुवा देखिएपछि किसान चिन्तित बनेका छन्। खाद्य तत्वको कमी रोग र किराका कारण धानको उब्जनी घट्ने हो कि भन्ने चिन्ताले किसानलाई पिरोलिरहेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
मनसून भित्रिन ढिलाइ हुँदा यसपटक कञ्चनपुरमा केही ढिलाइ गरी रोपाई भयो। तर रोपेको केही दिनमै भएको भारी वर्षाले केही क्षेत्रको धान त पुरै सखाप भयो। बाढ़ी र तुफानको सामना गरेर पनि हुर्किएको धान बालीमा अब खाद्य तत्वको कमी खैरा रोगसँगै गबारो र पात बेरुवा किराको प्रकोप बढ़दै गएको छ। कञ्चनपुरको बेलौरीका किसान सन्तोष चौधरी र बेलडाणीका किसान बन्दी डगौरा
धान रोप्ने बित्तिकै ठूलो विपत्ति आयो। एकदम ठूलो बाढी आएर धानहरूमा गौ लागेको छ। कसैमा खैरा लागेको छ, कसैको चाहिँ पात बेरुवा गबारो सुरुदेखि लाग्यो। यसमा पनि सरकारी निकायबाट किसानहरूलाई उत्पादन बढाउनको लागि सहयोग गर्नु पर्यो।
किराले खाइदिएपछि त यति मेहनत गरी हात खुट्टा कुवाएर हामीले खेती गर्छौँ, बाल बच्चा पालौंला भनेर दुःख लाग्छ।
पात बेरुवाको संक्रमण देखिएमा बेरिएका पातमा भएको हरियो पदार्थ किराले खाई शुरूमा पात सेतो देखिने र अन्त्यमा जालेदार हुँदै नष्ट हुन्छ। कञ्चनपुरको बेलौरीका अर्का किसान खड्क चौधरी
पात बेरिसकेपछि किराले यसलाई चुसेर सेतो बनाइदिएको हुन्छ। बेरियो खाँदै जान्छ, यो पात चाहिँ सुकेको देखियो। यदि पात बेरिया छ त्यसभित्र किरा निश्चित छ र किरा त्यसमा अन्डा पार्ने भयो, त्यसले आफ्नो जीवन चक्र पूरा गरेर रूपमा पनि सर्दै जाने भयो।
खैरा रोग पनि धानको पातमै फैलिन्छ। यो रोग लागेमा पातमा देखिएको खैरो रंगको सिरका पातभरि फैलिन्छ। जिंकको मात्रा कमी भएपछि खैरा रोग लाग्ने कृषि प्राविधिक बताउँछन्। अहिले खैरा रोग र गबारो किराको प्रकोप बढ़ी छ। गबारोले गोबो खाएर नोक्सान गर्दछ। गबारो शत्रुजी प्रकोपित किरा भएकोले त्यसको व्यवस्थापनका लागि के गर्ने त? प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत सञ्जु उपाध्याय रेमाल:
धान काट्दा सकेसम्म जमिनको सतह नै छुने गरेर काट्नुपर्छ। धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो चाहिँ 2-3 सेन्टिमिटर छुटाएर फालिदिन सकिन्छ, जहाँ चाहिँ किराका अण्डाहरू रहेका हुन्छन्। माकुरा, लामासिङ्गे, फट्याङ्ग्रा जस्ता मित्रजीव किराहरूको चाहिँ हामीले संरक्षण गर्नुपर्छ, जसले चाहिँ ती कुराहरूलाई चाहिँ खाइदिन्छ। धेरै प्रकोप भइसक्दाखेरिमा चाहिँ हामीले रासायनिक विषादीहरू, कार्टाप हाइड्रोक्लोराइड, फिप्रोनिल जस्ता विषादीहरू चाहिँ प्रयोग गर्न सकिन्छ।
समय समयमा माटो परीक्षण, प्रतिरोधी जातका धानको खेती, खेतको सरसफाई, सन्तुलित मल र प्रभावकारी कीटनाशकको प्रयोगबाट रोग किरा नियन्त्रण गर्न सकिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र प्यालेस्टिनी समूह हमास बीच युद्ध शुरू भएदेखि हालसम्म दक्षिणी गाजा क्षेत्रबाट 75,000 भन्दा बढ़ी मानिस विस्थापित भएका संयुक्त राष्ट्र संघले जनाएको छ। इजरायली सेनाले खान युनिस क्षेत्रमा विस्थापितहरूलाई नयाँ आदेश जारी गरे पनि गाजा क्षेत्रका कुनै पनि स्थान सुरक्षित नरहेको प्यालेस्टाइनले जनाएको छ। यसैबीच विस्थापित प्यालेस्टिनीहरू बस्ने एक विद्यालयमा हिजो इजरायलले गरेको रकेट आक्रमणमा मृत्यु हुनेको संख्या 100 नाघेको छ। विद्यालयमा करिब 250 महिला र बालबालिका रहेकोमा 100 भन्दा बढ़ीको मृत्यु भएको समाचारमा जनाइएको छ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले विद्यालयमा इजरायलले गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएकोमा निन्दा गर्नुभएको छ। युक्रेनका राष्ट्रपति वलोदिमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रूसको पश्चिमी कुर्सक क्षेत्रमा आक्रमण गरिरहेको स्वीकार गर्नुभएको छ। टेलिभिजन सम्बोधनमा जेलेन्स्कीले युक्रेनी सेनाले आक्रमणकारीहरूलाई पछाडि धकेलिरहेको र रूसलाई अचम्ममा पारेको बताउनुभयो। युक्रेनको राजधानी किव र सुमी क्षेत्रमा आज बिहान रसियाली सेनाले हवाई आक्रमण गरेको र सो क्रममा किवमा एकजना 35 वर्षीय पुरूष र 4 वर्षीय बालकको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले जनाएको हो। अब आर्थिक समाचार।
नेपाली शेयर बजारमा आइतबार हालसम्मकै उच्च रकम बराबरको कारोबार भई नयाँ रेकर्ड निर्माण भएको छ। आइतबार नेप्से परिसूचक 94.53 अंकले बढ़ेर 2860.91 बिन्दुमा कायम भएको छ। यो 3.41% वृद्धि हो। यस दिन 330 कम्पनीहरूका 6,03,21,323 किता शेयरहरू 25,77,94,53,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा सबै समूहका उपसूचकहरू हरियै भएका छन्। आइतबार 10 कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कुठेली बुखारी स्मल हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा भने आइतबार नकारात्मक सर्किट लागेको छ। यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्सुरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ भने कारोबार भएको शेयर संख्याको आधारमा माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेड अग्रस्थानमा रहेको छ। नेपाल विद्युत प्राधिकरणले पछिल्लो 8 वर्षमा प्रसारण तथा वितरण प्रणाली मार्फत भइरहेको विद्युत चुहावटलाई आधा घटाएको जनाएको छ। आर्थिक वर्ष 2072-73 प्रणालीबाट 25.78% भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आर्थिक वर्ष 2080-81 12.73% सीमित गरिएको छ। विद्युत चुहावट मध्ये प्रसारण लाइनतर्फ 3.33% र वितरणतर्फ 9.40% रहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर 8 वर्षको अवधिमा चुहावट नियन्त्रणमा सफलता हासिल गरेको बताउनुभयो। चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब 12 अर्ब थप आमदानी भएको छ। नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिएको प्राधिकरणको भनाइ छ। आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका 22,000 करदाताले वार्षिक कर नतिरेको जनाएको छ।
अब खेल समाचार।
नेपाली धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा 99 स्थान हासिल गरेकी छिन्। आइतबार सम्पन्न प्रतिस्पर्धामा सन्तोषीले 2:55.06 समय निकालिन्। महिला म्याराथनमा 92 धाविकाले प्रतिस्पर्धा गरेका थिए, जसमध्ये 11 जनाले दौड पूरा गर्न सकेनन्। यो प्रतिस्पर्धामा डच धाविका सिफन हसनले ओलम्पिक कीर्तिमान सहित स्वर्ण पदक जितिन्। उनले निर्धारित दूरी 2:22.55 पूरा गरिन्। यसै गरी इथियोपियाकी असिफा टिस्कले 2:22.58 का साथ रजत तथा केन्याकी ओबेरी हेलेनले 2:23 23:13 को समय निकाल्दै काँस्य पदक हात पारिन्। यससँगै ओलम्पिकमा नेपाली खेलाड़ीको चुनौती समाप्त भएको छ। यसअघि नै टेबल टेनिसका स्टाटु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुबानु लामा र एलेक्जेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन्। वाइल्ड कार्ड मार्फत पेरिस यात्रा तय गरेकी सन्तोषी पहिलो पटक ओलम्पिकको अनुभव लिएकी हुन्। अमेरिकालाई ओसिन्दै चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगितामा चीनले 39 स्वर्ण, 27 रजत र 24 काँस्य पदक जितेको छ। चीनलाई अमेरिकाले 38 स्वर्ण, 42 रजत र 43 काँस्य पदकका साथ पछ्याइरहेको छ। जापान तेस्रो स्थानमा रहेको छ। जापानको 19 स्वर्ण, 12 रजत र 13 काँस्य पदक रहेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य हुनुहुन्थ्यो। अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहे। केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.9 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 28.8 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 125.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 45.4 मिलिमिटर। र दिपालको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सहमति र सहकार्यका साथ अघि बढ़दै जनताका लागि परिणाम दिने गरी काममा लाग्न प्रदेश सरकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्रको सुधारका लागि 14 बुँदे प्राथमिकता सार्वजनिक। साथै प्रदेशमा मुटु रोगको उपचार सेवाको विस्तार, काठमाडौँमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्रको स्थापना गर्ने लगायतका योजना। मनसूनजन्य विपदबाट कम क्षति हुने गरी पूर्व तयारीको काम भइरहेको गृहमन्त्री रमेश लेखकद्वारा संसदीय समितिलाई जानकारी। र गाजा क्षेत्रबाट हालसम्म 75,000 भन्दा बढ़ी मानिस विस्थापित भएको राष्ट्रसंघको भनाई। यससँगै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।